जो अध्ययन लाई कहाँसम्म पुर्याएको थियो भने सबै मानिसहरूलाई मुक्तिको खाँचो किन छ भन्ने सम्बन्धमा हामीले अन्तिम बुरा हेर्दैथ्यौं कि सबै मानिसहरूलाई मुक्तिको खाँचो छ किनभने सबै मानिसहरू अन्धा छन् आत्मिक रूपमा. अब अहिले हामी के गर्नेछौ भने एकजना शिक्षक हुनुहुन्छ जसले चाहिँ सिकाउन सक्नुहुन्छ अनि योहन्ना 14:26 पल्टाएर हामी यहाँ उल्लेख गरिनु भएको सिद्ध शिक्षक को हुनुहुन्छ हामी यहाँ पत्ता लगाउनेछौ. योहन्ना 14:26 अनि यहाँ हामी प्रभु यीशुले यसरी भन्नुभएको पाउँछ तर शान्तिदाता जो पवित्र आत्मा हुनुहुन्छ जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ अनि जे जे मैले तिमीहरूलाई भनेको छु तिमीहरूलाई यी सबै कुराहरूको सम्झना गराउनुहुनेछ. यही शिक्षकलाई 15:26 पनि उल्लेख भएको छ. योहन्ना 15:26 त्यसैले हामी पढ्नेछौ. तर जब शान्तिदाता आउनुहुन्छ जसलाई म पिताका तर्फबाट तिमीहरू कहाँ पठाउनेछु अर्थात् सत्यका आत्मा जो पिताबाट निस्कनुहुन्छ तब उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ. यो योहन्ना 15:26 जुन भर्खरै हामीले पढ्यौं यहाँ यस शिक्षकका दुईटा नामहरू उल्लेख छन्. ती नामहरू के हुन् त्यो पदलाई एकचोटि हेर्नुहोस् त. यो पदमा पहिला त यस शिक्षकलाई शान्तिदाता भनिएको छ अनि दोस्रोमा चाहिँ सत्यका आत्मा भनिएको छ. अब यो शान्तिदाता भन्ने शब्दलाई चाहिँ सहायक भन्ने अर्थ भएको शब्द हो अनि शान्तिदाता भनेर अनुवाद गरिएको छ. अनि उहाँ चाहिँ सत्यका आत्मा पवित्र आत्मा नै हुनुहुन्छ जसले चाहिँ विश्वासीलाई सहायता गर्नुहुन्छ नजिक आइदिएर उसलाई उत्साह दिनुहुन्छ सान्त्वना दिनुहुन्छ सिकाउनुहुन्छ. योहन्ना 16:13 पनि उहाँको विषयमा प्रभु येशू ख्रीष्टले यसरी भन्नुभएको छ तापनि जब उहाँ अर्थात सत्यको आत्मा आउनुहुन्छ तब उहाँले तिमीहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ किनभने उहाँले आफ्नै तर्फबाट बोल्नुहुने छैन तर जे उहाँले सुन्नुहुनेछ त्यही बोल्नुहुनेछ अनि उहाँले तिमीहरूलाई आउने कुराहरू बताउनुहुनेछ. यस शिक्षकले विश्वास गर्नेहरूलाई कुन कुरामा डोर्याउनुहुनेछ भनेर प्रतिज्ञा गरिएको छ. 13 यहाँ भनेको छ उहाँले तिमीहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ. हामीले अध्ययन गरेको थियौँ हिजो कि एउटा मुक्ति नपाएको मान्छेले सत्यता बुझ्न सक्दैन. परमेश्वरको आत्माको कुराहरू उसलाई मूर्ख लाग्छ उसले जान्न सक्दैन. तर यहाँ के बताएछ भने एकजना हुनुहुन्छ पवित्र आत्मा जसले चाहिँ सत्यताभित्र डोर्याउनुहुन्छ. अनि पहिलो कोरिन्थी 6:1 जाउँ. पहिलो कोरिन्थी 6:19 चाहिँ पढ्नेछौ. अथवा के यो तिमीहरूलाई थाहा छैन तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो जो तिमीहरू भित्र हुनुहुन्छ जसलाई तिमीहरूले परमेश्वरबाट पायो र तिमीहरू आफैका होइन. यो पद अनुसार हरेक विश्वासीभित्र को बास गर्नुहुन्छ. हरेक विश्वासीभित्र पवित्र आत्मा बास गर्नुहुन्छ. रोमी 8:9 पनि पल्टाउनुहोस् जहाँ लेखिएको छ तर साँच्चै परमेश्वरको आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ तर आत्मामा छौ. तर कुनै मानिससँग ख्रीष्टको आत्मा हुनुहुन्न भने त्यो उहाँको होइन. रोमी 8:9 अनुसार त यदि एउटा व्यक्तिभित्र पवित्र आत्मा बास गर्नुहुन्न भने के ऊ ख्रीष्टको हो त होइन. ऊ ख्रिस्टको होइन भनेको ऊ क्रिस्टियन होइन ऊ विश्वासी होइन. रोमी 8:11 पनि यसो तल हेर्नुहोस् न तर जसले येशूलाई मरेकाहरूबाट बौड्याएर उठाउनु भयो उहाँका आत्मा तिनीहरूभित्र बास गर्नुहुन्छ भने ख्रीष्टलाई मरेकाहरूबाट बौर्याई उठाउने हुनेले तिमीहरूभित्र बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूलाई मर्ने शरीरहरूबाट पनि जीवित पार्नुहुनेछ। यो पदमा पनि भनेको छ कि हरेक साँचो विश्वासीभित्र बास गर्नुहुने चाहिँ परमेश्वरको आत्मा हो। अब रोमी 8:15 पनि हेर्नेछौ, किनकि फेरि डराउनका निम्ति तिमीहरूले बन्धनका आत्मा पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र सुझाउनु हुने आत्मा पाएका छौ, जसद्वारा हामी हे अब्बा हे पिता भनी पुकार्दछौ। स्वर्गपद आत्मा आफैले हाम्रो आत्मासँग तिमीहरू परमेश्वरका सन्तान हौ भनी गवाही दिनुहुन्छ। यो पदहरू अनुसार त मुक्ति पाएकै घडी हामीले के पनि पायौं, पवित्र आत्मा पनि पायौं। अनि त्यसैले मुक्ति पाउन साथ एउटा व्यक्तिले के भन्न थाल्छ, परमेश्वरलाई हे पिता भन्न थाल्छ। मुक्ति पाउन अगाडि उसले भन्छ त्यसरी भन्दैन, मुक्ति पाएको व्यक्तिले त साँच्चै भन्छ हे मेरो परमेश्वर बुवा, हे मेरो पिता, हे अब्बा पिता भन्छ। किन त्यो भन्न सक्छ, किनभने मुक्ति पाएकै घडी यो भन्न सिकाउने पवित्र आत्मा उसले पाएको छ। धेरैदेखि भन्न सिकाउने, धेरैदेखि प्रार्थना गर्न उसलाई सहायता गर्ने पवित्र आत्मा पाएको छ। जस्तो कि एउटा सानो नानी जन्मिन साथ उसले दुध खान थाल्छ, अनि उचाल्न थाल्छ, ऊ जिउँदछ, अनि उसको केही नबुझ्यो भने केही न केही आवाज त निकाल्छ नि। अनि आत्मिक रूपमा चाहिँ एउटा साँचो विश्वास गरेको व्यक्तिले मुक्ति पाएकै घडी चाहिँ उसले विश्वास गरेकै घडी पवित्र आत्मा पाएको छ। त्यसैले यी पदहरूबाट हामीले के बुझ्छौँ भने कतिजना क्रिस्चियनहरू, कतिजना विश्वासीहरूभित्र पवित्र आत्मा हुँदो रहेछ, कोही कोही भित्र मात्र कि सबै विश्वासीहरूभित्र, सबै विश्वासीहरूभित्र। किनभने जो भित्र पवित्र आत्मा नै छैन ऊ त विश्वासी नै होइन, क्रिस्चियन होइन भनेर जस्तो कि रोमी 8:9 हेरेको थियो। अब हामीले यहाँ के अध्ययन गर्दैछौँ भने, अनि यहाँ विभिन्न पक्षबाट हेर्दैछौँ, सबै मानिसलाई मुक्तिको खाँचो छ, किनभने सबै मानिस अन्धा, आत्मिक सत्यता बुझ्न सक्दैन। अनि किन सक्दैनन् हामीले यहाँ अब देख्दैछौँ, किनभने उनीहरूसँग आत्मिक सत्यता सिकाउने पवित्र आत्मा नै छैन त्यो व्यक्तिहरूसँग। अब पहिलो कुरो चाहिँ 2 एउटा लामो खण्ड छ जहाँ यो कुरा अझ स्पष्ट छ, हामीले बुझ्न सक्छौँ जब यसलाई पढ्छौँ। पहिलो कुरो चाहिँ 2:9-16 अब हामी एक एक गरेर पढ्न लागिरहेछौँ। यो पदहरूलाई बुझ्न हामी चाहिरहेको छ परमेश्वरको सहायताले। पहिलो कोरिन्थी 2:9 पदमा त्यसैले हामी पढौं, लेखेको छ, तर जसरी लेखेको छ आँखाले नदेखेका, कानले नसुनेका र मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ। परमेश्वरलाई प्रेम गर्नेहरू भनेको विश्वासीहरू, अनि विश्वासीहरूका निम्ति परमेश्वरले केही कुराहरू तयार पार्नुभएको छ। अनि त्यो तयार पार्नुभएको कुराहरूको बारेमा हामी विश्वासीहरूले कसरी जान्न सक्छौँ त, के ती कुराहरू हाम्रो यो शारीरिक आँखाले जान्न सक्छौँ भने सक्दैन भने आँखाले नदेखेका कुराहरू हो यिनीहरू, के हाम्रो यो शारीरिक कानहरूले यी कुराहरू हामीले जान्न सक्छौँ भने कानले नसुनेका यी अलौकिक कुराहरू, अझ के हाम्रो विचार शक्तिद्वारा हामीले यो जान्न सक्छौँ भने मानिसको चित्तमा पनि नपसेका कुराहरू होइन, यो परमेश्वरले हामीलाई सिकाउन चाहने आत्मिक सत्यताहरू भनेको छ। अब कसरी हामीले सत्यता सिक्न सक्छौँ त परमेश्वरको, 10 बताएको छ, तर परमेश्वरले हामीलाई ती कुराहरू उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ, किनकि आत्माले सबै कुराहरू तलाश गर्नुहुन्छ। परमेश्वरका गहिरा गहिरा कुराहरू। अब यो पद अनुसार हामीले परमेश्वरको सत्यता सिक्ने एउटै उपाय के हो त, अब 4 कलेज गएर हामीले परमेश्वरको आत्माको के अरे आत्मिक कुराहरू सिक्न सक्छौँ, अझ बाइबल कलेज गएर, यो पदमा त त्यो लेखा छैन, धर्मका पुस्तकहरू होइन, अनि बाइबल सम्बन्धी पुस्तकहरू पढेर हामीले आत्मिक सत्यता परमेश्वर सत्यता बुझ्न सक्छौँ भनेको छ त, त्यो पनि भनेको छ नि, अथवा एकदमै सुन्दर सृष्टिका दृश्यहरू होइन, घाम उदाएको, घाम अस्ताएको होइन, अनि मयूरहरू उडेको यो सब देखेर हामीले परमेश्वर सत्यता बुझ्न सक्छौँ, त्यो पनि लेखा छैन, अथवा लामो समय एकदम चुपचाप साथ ध्यान गरेर
सोच विचार गरेर के परमेश्वर सत्यताहरू हामीले बुझ्न सक्छ होला त्यसरी पनि सकिँदैन भनेको छ। एउटै तरिका बताएको छ दश पदमा, ती कुराहरू उहाँका आत्माद्वारा प्रकट गरिएर, अर्थात् परमेश्वरले नै आफ्नो सत्यता हामीलाई प्रकट गरिदिनुपर्छ, छरङ्ग देखाइदिनुपर्छ, अनि हामीले देख्छौँ भने बुझ्छौँ जान्दछौँ। अब अनि यो पदमा चाहिँ बताएको छ कि परमेश्वरले चाहिँ उहाँको सत्यता हामीलाई कसरी प्रकट गर्नुहुन्छ भने उहाँको आत्माद्वारा, पवित्र आत्माद्वारा। अनि परमेश्वरको बारेमा अथवा परमेश्वरको सत्यताको बारेमा पवित्र आत्माले बुझ्न नसक्ने कुनै कुरा छ होला? यहाँ भने छ उहाँले त सबै कुराहरू तलास गर्नुहुन्छ, पवित्र आत्माले सबै कुरा जान्नुहुन्छ परमेश्वरको, यहाँसम्म कि गहिरा गहिरा कुराहरू पनि, परमेश्वरको गहिरा गहिरा कुराहरू पनि उहाँले बुझ्नुहुन्छ। अब याद गर्नुहोस्, पवित्र आत्मा त परमेश्वर नै हुनुहुन्छ। त्यहाँ पल्टाउने छैन तर प्रेरित पाँच अध्यायको तीन र चार पदमा त्यहाँ दुईजना विश्वासीले चाहिँ झुट बोलेका थिए, हननिया र सफिरिया भन्ने श्रीमान श्रीमती, अनि उनीहरूलाई पत्रुसले के भन्यो भने तिमीहरूले चाहिँ मान्छेको विरुद्धमा होइन तर परमेश्वरको विरुद्धमा तिमीहरूले झुट बोलेका छौ, अनि त्यहाँ के पनि भनेको छ भने तिमीहरूले पवित्र आत्माको विरुद्धमा झुट बोलेका छौ, भनेपछि पवित्र आत्मालाई परमेश्वर भनेर बराबर भनिएको छ। झुटो शिक्षाहरू छन् जस्तो कि यहोवाका साक्षीहरू भन्ने, उनीहरूले चाहिँ पवित्र आत्मा चाहिँ व्यक्ति नै होइन भन्छ, परमेश्वर नै होइन, एउटा खालि शक्ति मात्र हो, एउटा बिजुलीको तारमा दौडिने बिजुलीको शक्ति जस्तो, तर बाइबलमा बताएको छ उहाँको व्यक्ति नै हुनुहुन्छ जसले सिकाउन सक्नुहुन्छ, सान्त्वना दिन सक्नुहुन्छ, सहायता गर्न सक्नुहुन्छ, प्रकट गर्न सक्नुहुन्छ, हामीसँग बस्नुहुन्छ है। अब अनि उहाँले परमेश्वरका गहिरा गहिरा कुराहरू उहाँले जान्नुहुन्छ। अब एघारौं पदमा पनि हेरौँ, किनकि मानिसभित्र भएको उसको आत्माले, भनेको मान्छेकै आत्माले बाहेक अरू कुन मान्छेले मान्छेका कुराहरू जान्दछ र त्यही प्रकारले परमेश्वरका कुराहरू पनि परमेश्वरकै आत्माले बाहेक अरू कुनै मानिसले जान्दैन। यो पद अनुसार परमेश्वरको सहायता बिना मानिसले परमेश्वरको कुराहरू जान्न र बुझ्न सक्दैन, अनि यी कुराहरू चाहिँ केवल पवित्र आत्माले, परमेश्वरको आत्माले मात्र जान्नुहुन्छ। एकचोटि हामी यशैया 55 जाउँ, किन हामीलाई यस्तो गाह्रो भएको परमेश्वरका कुराहरू जान्नलाई बुझ्नलाई, यो पदले अब बताउँछ। यशैया 55 8-9 धेरै सुन्दर पदहरू छन्, यशैया 55:8 परमेश्वर यसो भन्नुहुन्छ, किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूका चाल मेरा चाल होइनन् परम प्रभु भन्नुहुन्छ, जसरी आकाश पृथ्वीभन्दा अल्गो छ त्यसरी नै मेरा चाल तिमीहरूका चाल भन्दा र मेरा विचार तिमीहरूका विचार भन्दा अल्गा छ। अब हामीलाई यसबाट बुझ्न सकिन्छ किन चाहिँ परमेश्वर कुरा हामीलाई बुझ्न गाह्रो रहेछ, किनभने उहाँका विचारहरू यति उच्च छन् कि आकाश यो पृथ्वीभन्दा जति उच्च छ हामीले नाप्न नसकिन गर्ने त्यत्तिकै उच्च छ उहाँको विचार। त्यसैले गर्दाखेरि कुनै मान्छेले यो बाइबल बुझ्न सकिहाल्छ नि, अब यो नेपाली भाषा त रहेछ, सानो सानो शब्द रहेछ, लक्ष्मी प्रसाद देवकोटाको बुक बुझ्न गाह्रो छ, यो त सजिलो छ भनेर जसले पढ्न खोज्छ नि त्यो व्यक्तिले खास बाइबल बुझ्दैन। अनि कति मान्छे त्यस्तो भेटाउनुहुन्छ नि, ए बाइबल त उहिले पढिसकेँ मैले है, खास के रहन्छ त्यसो भन्छन् होइन। अब परमेश्वरका कुराहरू उनीहरूले खास जान्दैन। अब एकचोटि रोमी 11 पनि जाउँ, रोमी 11:33 र 34 पदहरूमा परमेश्वरको बुद्धि र उहाँको ज्ञान, उहाँको मार्गहरू कस्ता छन् यहाँ लेखिएको छ। रोमी 11:33-34 पावलले भन्छन्, आहा परमेश्वरको बुद्धि र ज्ञान रूपी धन कति गहिरो छ, उहाँका न्यायहरू कति अथाह छन् र उहाँका मार्गहरू कति अगम्य, किनकि कसले पो प्रभुको मन जानेको छ र अथवा को पो उहाँको सल्लाहकार भएको छ र। यहाँ हामी पढ्छौ कि परमेश्वरलाई कसैले पनि सिकाउनु पर्दैन, उहाँलाई शिक्षक चाहिँदैन, होइन, को पो उहाँको सल्लाहकार भएको छ र, होइन, उहाँलाई शिक्षक चाहिँदैन, अनि उहाँले जान्न नसक्ने अथवा जान्न नभएको कुनै कुरा छैन, सबै कुरा उहाँ जान्नुहुन्छ। तर कुरा आयो भने तपाईँ र म चाहिँ हामी त्यस्तो छैन, कहिल्यौ कुरा छन् हामी जान्दैनौँ, हामीलाई शिक्षक चाहिन्छ। अब प्रश्न आउँछ, हाम्रो शिक्षक को हुनुपर्छ। अघि नै हामी अध्ययन गर्दैछौँ, हाम्रो शिक्षक चाहिँ पवित्र आत्मा हुनुपर्छ, परमेश्वरको आत्मा, सत्यको आत्मा, जो हरेक विश्वासीलाई दिइनुभएको छ। तपाईँसँग सबभन्दा राम्रो शिक्षक छ यदि तपाईँ विश्वासी हुनुहुन्छ। तपाईँ चाहिँ निराश र अन्यल हुनु पर्दैन, मैले धेरै दाम दिन भनेर ठिक छ, उहाँले भन्छ म सिकाउँछु तिमीलाई। हाम्रो हृदय ठिक हुनुपर्छ, हामीले उहाँमा विश्वास गर्नुपर्छ, उहाँको इच्छा अनुसार हामी हिँडिरहेका छौँ भने उहाँले गहिरा गहिरा कुराहरू सिकाउन सक्नुहुन्छ। अब हामी बाह्रौं पद पनि पढ्नेछौँ, पहिलो कोरिन्थी दुई अध्यायमा हामी छौँ, पहिलो कोरिन्थी दुई अध्याय अनि दुईको बाह्रमा। अब हामीले यस संसारको आत्मालाई होइन तर परमेश्वरबाटका आत्मालाई पाएका छौं, परमेश्वरबाट हामीलाई चित्तैमा दिएका कुराहरू जान्न सकौं भनेर। मुक्ति पाएकै घडी हरेक विश्वासीले के पाउँछ, यो पदमा पनि पढ्छौ, परमेश्वरबाटका आत्मालाई पाएका हुन्छौ। अनि यो पदले हामीलाई यो सिकाउँछ कि परमेश्वरले हामीलाई चित्तैमा दिएका कुराहरूलाई हामीले जानेको चाहनुहुन्छ, जानेको चाहनुहुन्छ। विश्वासीलाई परमेश्वरले के दिनुभएको छ सित्तैमा, तर यो जान्नको लागि चाहिँ हामी आफै सक्दैनौ, त्यसैले परमेश्वरले आफ्नो पवित्र आत्मा दिनुभएको छ हामीलाई यी कुराहरू जान्न सकौ भनेर, उहाँको आत्मा दिनुभएको छ। त्यसैले यसो विचार गर्नुहोस् है, तपाईँको शिक्षक हुनलाई पवित्र आत्मा दिनुभएको छ, अब के परमेश्वरले चाहिँ तपाईँले सत्यता बुझेको जानेको चाहनुहुन्छ त, चाहनुहुन्छ। त्यो नै सुरु हो वास्तवमा, जब चाहिँ हाम्रो विश्वासै हुँदैन खै परमेश्वरले मैले जानेको चाहनुहुन्छ कि चाहनुहुन्न। अब अगुवाहरूले शिक्षकहरूले त जानुहोस् होइन, अब म त अब बाबुली मान्छे हो, मैले जानेको चाहनुहुन्छ कि चाहनुहुन्न जस्तो सोच्यो भने चाहिँ हाम्रो विश्वास भएन त्यहाँ। त्यसैले यो पदले हामीलाई ठुलो विश्वास बढ्नलाई प्रोत्साहन दिन्छ, परमेश्वरले त मैले जानेको चाहनुहुन्न रहेछ भनेपछि म जान्न सक्छु भनेर बाइबल पल्टाउने अनि पढ्ने अनि अघि बढ्ने। अझ पहिलो कुरा 14 अध्यायमा जाउँदा कतिसम्म जानेको चाहनुहुन्छ, अलिअलि है थोरै थोरै, 14 को 20 हेर्नुहोस् न कहाँसम्म जानेको चाहनुहुन्छ। पहिलो कुरा 14 को 20 यहाँ ल्याएको छ, भाइहरू हो विश्वासीहरू सबैलाई भनेको छ, समाजमा केटाकेटी नबन, समझ भन्नाले आत्मीय ज्ञानमा केटाकेटी नबन, तरै पनि खराबीको विषयमा चाहिँ तिमीहरू बालक बन। खराबीको विषयमा धेरै कुरा जान्नु पर्दैन, बच्चै बसै हुन्छ, तर समाजमा चाहिँ पुरा बढेको मानिस बन, पुरा आत्मीय ज्ञानले भरपूर हो। अनि त्यसैको लागि पवित्र आत्मा मैले दिएको छु परमेश्वर भन्नुहुन्छ, पुरा बढेको मानिस। अब पहिलो कोरिन्थी 2 फेरि फर्केर छौँ हामी, अब 13 पदमा पुगेको छौँ, त्यो खण्डमा पद 13 लेखिएको छ, ती कुराहरू जुन चाहिँ परमेश्वरले हामीलाई दिनुभएको छ ती कुराहरूलाई मानिसको बुद्धिले सिकाइएका शब्दहरूमा होइन तर पवित्र आत्माले सिकाउनु भएको शब्दहरूमा आत्मिक कुराहरू आत्मिक कुराहरूसँग तुलना गर्दै हामी पनि बताउँछौ। अब हामी परमेश्वरको सत्यता हाम्रो आफ्नै बुद्धिले सिक्छौ भने छ कि पवित्र आत्माद्वारा सिकाएर सिक्छौ भने छ, पवित्र आत्माद्वारा सिकाएर सिक्छौ आफ्नै बुद्धिले होइन। अनि 14 पदमा चाहिँ यहाँ अब अर्को कुरा लेखेको छ, अर्कै खालको मान्छेको बारेमा, तर शारीरिक मानिसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन किनकि ती उहाँका निम्ति मूर्खता हुन्, न त उसले ती जान्न नै सक्छ किनकि ती आत्मिक रीतिले जाँचिँदछन्। अब यो शारीरिक मानिस भनेको चाहिँ एउटा मुक्ति नपाएको मानिस छ, शारीरिक मानिस। अनि यस पदले हामीलाई के सिकाउँछ भने परमेश्वरको सत्यता बारे एउटा मुक्ति नपाएको व्यक्तिले ऊ जान्न सक्दैन, परमेश्वरको सत्यता बारे चाहिँ ऊ पूरै रूपमा अन्ध हुन्छ, उसले ग्रहण गर्न सक्दैन, एउटा शारीरिक मानिस जान्न सक्दैन बुझ्न सक्दैन। अनि परमेश्वरको सत्यता प्रति उसको एउटा यस्तो धारणा हुन्छ कि यही बताएको छ, उसको धारणा कस्तो हुन्छ, परमेश्वरको कुराहरू उसको निम्ति मूर्ख हुन्छ, मूर्खता लाग्छ उसले। अनि त्यसैले तपाईँले चाहिँ एउटा मुक्ति नपाएको मान्छेलाई बाइबलबाट केही कुराहरू बताउन खोज्दाखेरि चाहिँ उसले चाहिँ यसो तपाईँलाई हेरेर भनेर तपाईँलाई मूर्ख सम्झ्यो भने तपाईँ अचम्म मान्नुपर्छ, अचम्म मान्नु पर्दैन, यसले आज मूर्ख सम्झन्छ उसले होइन, किन बुझेन होला यसले भनेर तपाईँ छक्क नपर्नुहोस्। यो आत्मिक कुरा हो, अनि उसले चाहिँ उसकै आफ्नो बुद्धिले जब उसले चाहिँ हेर्छ उसले मूर्ख देख्छ तपाईँलाई खिल्ली उडाइदिन्छ उसले त है अचम्म नभन्नुहोस् त्यो बेला है अनि पहिलो कन्थी दुईको चौधमा जुन त्यहाँ शारीरिक भनेछ नि यो शब्दलाई अर्को ठाउँमा पनि हेर्नेछ त्यो चाहिँ यहुदाको पुस्तक 19 पदमा जाउँ यहुदाको पत्रको 19 पदमा शारीरिक भनेर त्यो अनुवाद गरिएको ग्रिक शब्दलाई चाहिँ यहाँ यहुदाको पत्रको 19 पदमा चाहिँ अर्कै शब्दले अनुवाद गरेको छ त्यो पनि पढ्नेछौँ त्यो भैयाहरूलाई 19 पद यिनीहरू आफू अलग रहनेहरू विलासीहरू र आत्मा नभएकाहरू भनेछ यो चाहिँ यहुदा एउटै मात्र छ यहुदा अनि यहुदामा चाहिँ त्यो 19 पदमा चाहिँ जुन ठाउँमा विलासीहरू भनेर त्यो शब्द लेखिएको छ नि त्यो चाहिँ ती शारीरिकहरू भन्ने शब्द हो ग्रिक शब्द चाहिँ एउटै हो अनि उनीहरूलाई कसरी पनि बयान गरेछ भने त्यो अन्तिम शब्दहरूले आत्मा नभएकाहरू पनि भनेछ अर्थात् उनीहरूसँग पवित्र आत्मा छैन मान्छेको आत्मा त छ त्यो त मान्छे हो तर उसँग आत्मा छैन भनेको चाहिँ पवित्र आत्मा छैन उसँग भनेको अनि यो पदबाट सिक्छौँ त्यसैले शारीरिक मानिस भनेको त्यो हो जससँग पवित्र आत्मा हुँदैन अब हामीले अगाडि नै सिकिसकेको आधारमा एक मात्र व्यक्ति को हुनुहुन्छ जसले हामीलाई परमेश्वर सत्यता सिकाउन र प्रकट गराउन सक्नुहुन्छ त्यो पवित्र आत्मा अब यदि कसैसँग यस शिक्षक पवित्र आत्मा नै हुनुहुन्न भने उसले सत्यता सिक्न सक्छ त सक्दैन भनेको शारीरिक मानिस मुक्ति नपाएको मानिससँग यो शिक्षक छैन त्यसैले उसले उसले जान्न सक्दैन अब यसरी पहिलो कोरिन्थी 1 पनि जाउँ त पहिलो कोरिन्थी 1 18 पदमा पहिलो कोरिन्थी 1 अध्याय 18 पदमा हेर्नु छ यो पदलाई पनि हामी विचार गरौँ यहाँ पहिलो कोरिन्थी 1:18 किनकि क्रुसको कुरा चाहिँ नष्ट हुनेहरूका निम्ति मूर्खता हो तर हामी मुक्ति पाउनेहरूका निम्ति चाहिँ परमेश्वरको सामर्थ्य हो यहाँ क्रुसको कुरा भनेको छ भनेको सुसमाचार भनेको सुसमाचार भनेको थियो ख्रिस्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो बाँडिनुभयो र बौडेर उठ्नुभयो उहाँमा मात्र मुक्ति छ उहाँमा पश्चाताप गरेर विश्वास गर्नुपर्छ अनि मात्र मुक्ति पाइन्छ क्रुसको कुरा भनेको यही हो तर क्रुसको कुरा चाहिँ नष्ट हुनेहरूका निम्ति चाहिँ मूर्खता हो भनेछ अब यीशुले हाम्रो निम्ति क्रुसमा के गरिदिनु भयो त्यो कुरा एउटा शारीरिक मानिसले बुझ्न सक्दैन मुक्ति नपाएको व्यक्तिले क्रुसप्रति कस्तो धारणा राख्दछ यो पदमा उसको धारणालाई जनाउने शब्द चाहिँ के हो मूर्खता यीशु क्रुसमा मरेर हामीलाई मुक्ति दिनुहुन्छ भनेर यो त मूर्ख कुरा हो भन्छ उसले अनि जब उसले के भन्छ हामीले चाहिँ छक्क नबनाउँ फेरि होइन परमेश्वरले फेरि फेरि भनिरहनु भएको छ उसको लागि मूर्ख लाग्छ अनि क्रुसको कुरा चाहिँ यसको साँच्चै नै अर्थ बुझ्ने चाहिँ कुन मान्छे अरे यहाँ भनेछ तर हामी मुक्ति पाउनेहरूका निम्ति चाहिँ क्रुसको कुरा त परमेश्वरको सामर्थ्य मुक्ति पाउनेहरूले चाहिँ साँच्चै नै क्रुसको अर्थ बुझेको हुन्छ अब हेर्नुहोस् केवल परमेश्वरले मात्र अन्धहरूको आँखा खोल्न सक्नुहुन्छ एउटा शारीरिक मानिस आत्मिक रूपमा अन्ध हो अनि उसले सत्य बुझ्न सक्दैन अनि केवल परमेश्वरले मात्र एउटा आत्मिक रूपमा अन्ध भएको मानिसको आँखा खोलिदिन सक्नुहुन्छ कसरी आत्मिक अन्धको आँखा खोल्नुहुन्छ एउटा अचम्मको काम गरेर शरीरको आँखा खोल्न पनि उहाँले अचम्मकै काम गर्नु पर्थ्यो त्यस्तै आत्मिक आँखा खोल्न पनि उहाँले अचम्मको काम गर्नुपर्छ त्यो अचम्मको कार्यलाई चाहिँ बाइबलमा नयाँ जन्म भनेको छ एउटा 3:5 साँचो म तिमीहरूलाई भन्दछु यदि कोही मानिस नयाँ गरेर जन्मेन भने उसले परमेश्वरको राज्यलाई के गर्न सक्दैन देख्न सक्दैन है आँखा है उसको आत्मिक आँखा अन्ध हुन्छ कहाँ भन्छ त्यसैले नयाँ जन्म चाहिन्छ उसलाई है अनि नयाँ जन्म चाहिँ केवल पवित्र आत्मा परमेश्वरले मात्र दिन सक्नुहुन्छ जुन बेला एउटा व्यक्तिले म पापी हुँ भनेर स्वीकार गर्दै यीशु ख्रीष्टको नाम मर्नुभयो भनेर विश्वास गर्छ त्यही गरी उसले नयाँ जन्म पाउँछ र पवित्र आत्माले उसलाई एउटा नयाँ जन्मेको बालक चाहिँ उसलाई नयाँ आँखा दिनुहुन्छ अनि परमेश्वर सत्यताहरू बाइबल तब बुझ्न थाल्छ
अनि बुझ्दै खासै मात्र अनि एउटा गाई जन्मेको बालक चाहिँ उसले परमेश्वरको वचनको विशुद्ध दूधको त्यसलाई गर्न थाल्छ अनि सिक्न थाल्छ बोल्न थाल्छ विश्वास एउटा मुक्ति नपाएको मान्छेलाई
पढ्न सम्पूर्ण बाइबल सिकाएर उसले खास केही पनि सिक्दैन उसले चाहिँ जवाफहरू लेख्न सक्ला तर केही पनि हुँदैन उसको जीवनमा तर एउटा मुक्ति पाएको भर्खरै आत्मिक बालकलाई सिकाउन थाल्नुहोस् उसले लिन थाल्छ मिल्न थाल्छ खान थाल्छ बढ्न थाल्छ सिक्न थाल्छ खुसी हुन थाल्छ उसको जीवनै बदलिन थाल्छ अनि पवित्र आत्मा अब उसको शिक्षक भएको हुनाले उसँग पवित्र आत्मा अब पहिलो पनि दुईको पन्ध्र पद पनि पढ्नेछ यहाँ चाहिँ शारीरिक होइन तर आत्मिक मानिसको कुरा गरेछ अनि यही भाइहरू आत्मिक मानिसहरू भनेर यहाँ भनेछ अनि पन्ध्र पद पहिलो पनि दुईको पन्ध्र तर आत्मिक मानिसले सबै कुराहरू जाँदछ तर पनि ऊ आफै चाहिँ कोही मानिसद्वारा जाँचिँदैन आत्मिक मानिस त्यो हो जोसँग पवित्र आत्मा हुन्छ अनि ऊ एउटा विश्वासी हो जसले चाहिँ पवित्र आत्मालाई उनको शिक्षक हुन दिन्छ कहिले काहीँ एउटा विश्वासी व्यक्ति उसँग पवित्र आत्मा भएर पनि पवित्र आत्मालाई सिकाउन दिनेको सट्टामा उसको पापले अविश्वासले पवित्र आत्मालाई दुखित पार्छ ऊ चाहिँ विश्वासी भएर पनि एउटा अविश्वासी जस्तो हिँड्न थाल्छ उसलाई त सिकाउन सक्नु त उसलाई पनि बाइबलमा चाहिँ एउटा सम्प्रदायले साह्रै नै भन्छ हुन त एउटा आत्मिक मानिसले परमेश्वरको वचनलाई प्रेम गर्दछ एकचोटि वचनसँग 119 जानुहोस् त कुनै बेला तपाईँलाई परमेश्वरको वचनप्रति आफ्नो प्रेम सेलाएको जस्तो लाग्यो भने यो खण्ड पढ्नुहोस् वचनसँग 119 यसो बसेर सरल र पढ्नुहोस् अनि परमेश्वरको सहायता माग्नुहोस् अनि एउटै पद मात्र हेर्नेछौँ एक दुईटै हेरौँ वचनसँग 119 97:9-7 यहाँ लेखेको छ आहा तपाईँको व्यवस्थालाई म कति प्रेम गर्दछु दिनभरि म तिनै माथि मनन गर्दछु अनि आत्मिक व्यक्तिले यसरी प्रार्थना गर्दछ 119:18 पद पनि हेर्नुहोस् 119:18 मेरा आँखा खोलिदिनुहोस् र म तपाईँको व्यवस्थाका उद्देशका कुराहरू देख्न सकौँ बाइबललाई व्यवस्था भनेको छ बाइबललाई विधिहरू बाइबललाई आदेशहरू कानुनहरू विभिन्न शब्दहरूले बाइबललाई चाहिँ यहाँ जनाइएको छ अनि 18 पदमा चाहिँ यसरी हामीले पनि प्रार्थना गर्न सक्छौँ मेरा आँखा खोलिदिनुहोस् र म तपाईँको व्यवस्थाका अथवा बाइबलका उद्देशका कुराहरू देख्न सकौँ बाइबलमा उद्देशका कुराहरू छ अब हामीले यहाँसम्म हेरौँ है अब हाम्रो पहिलो भाग चाहिँ हामीले अध्ययन गरेर भ्यायौँ त्यो भाग के हो भने किन सबै मानिसहरूलाई मुक्तिको खाँचो छ मुक्ति सम्बन्धी यो पहिलो प्रश्नको जवाब हामीले यसरी हेरौँ बाइबलबाट सबै मानिसहरूलाई मुक्ति अनिवार्य चाहिन्छ किनभने सबै मानिसहरू पापी छन् अनि साथै सबै मानिसहरू दुष्ट छन् सबै मानिसहरू हराएका छन् सबै मानिसहरू मरेका छन् आत्मिक रूपमा र सबै मानिसहरू आत्मिक रूपमा अन्धा छन् अनि मुक्ति नपाएसम्म यी कुराहरू कहिले पनि बदलिँदैन उनीहरू पापीको पापी रहन्छन् दुष्टको दुष्ट रहन्छन् हराएको हराए मरेको मरे अन्धको अन्धे तर मुक्ति पाउन साथ यो सब बदलिन्छ त्यो मान्छे जिउँदो हुन्छ त्यो मान्छेको जीवनमा परिवर्तन हुन्छ भेट्टाइन्छ त्यो मानिसले आँखा देख्न सक्छ परमेश्वरको सत्यताहरू बुझ्न सक्छ अब हाम्रो दोस्रो भाग हामीले अहिले सुरु गर्ने छैनौँ तर हामी जुट्दाखेरि कुन चाहिँ अध्ययन सुरु गर्नेछ भने ख्रिस्ट किन मर्न आवश्यक थियो यीशु ख्रिस्ट किन मर्नु पर्थ्यो किन मर्नै पर्थ्यो त्यो हेर्न लागिरहेछ अनि त्यो अध्ययन अर्को पालि हामी सुरु गर्नेछौँ हुन्छ त हाम्रो अध्ययनलाई यहीँ राखौँ